اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم.
نیچر ایک ہیومن سائیکالوجی کی ایک بڑی خاص بات آئی ہے کہ وَيَدُو الْإِنسَانُ بِالشَّرِّ دُعَاهُ بِالْخَيْرِ. انسان برائی کے لیے ایسی دعا مانگتا ہے جیسی بھلائی کے لیے مانگنا چاہیے. اب اس کی مثالیں کئی ملتی. نعوذ باللہ, یا اللہ تو جیک پاٹ اٹھا دے, ریسز کو جا رہے ہیں اور پریشانی. ہم سمجھ رہے ہیں کہ جو ہے بڑی خاص بات مانگ رہے ہیں, بسم اللہ الرحمن الرحیم بول کے پتا اٹھا رہے. دیکھیے ہم لوگ کچھ اتنے گئے ہوئے ہیں, اتنے نکل گئے ہیں کہ ایسا معلوم ہوتا ہے یعنی بالکل ایک عادت ہو گئی ہے چیزوں کی. اچھا یہ غلط دعا کیوں مانگتے ہیں؟ غلط دعا کیوں مانگتے؟ اس واسطے کہ قرآن اور حدیث اگر پڑھے ہوئے ہوتے تو معلوم ہوتا تھا کہ دعائیں کیا مانگنا چاہیے. پڑھے ہی نہیں, پتہ ہی نہیں ہے کہ کیا دعا مانگنا چاہیے. تو اللہ تعالیٰ ہم کو یعنی چوکن نہ کر رہے ہیں, یہ کیا بولنا چاہیے کہ الرٹ کر رہے ہیں کہ دیکھو تم جب دعائیں مانگو تو ذرا سوچ لو کہ یہ دعائیں صحیح مانگ رہے ہو یا غلط مانگ رہے ہو. تو اگر آپ قرآنی دعائیں مانگے, مسنون دعائیں مانگے تو اس میں غلطی نہیں ہو ہی نہیں سکتی, غلطی ہو ہی نہیں سکتی. اس سے ہٹ کے جو ہم دعائیں مانگتے ہیں اس کو ذرا چیک کر لیں کہ یا اللہ ایسا تو نہیں ہے کہ ہم غلط دعائیں مانگ رہے ہیں. تو یہ جو ہیومن سائیکالوجی جو ہے وہ کان الانسان عجولا, اور انسان جو ہے بڑا بے صبرا ہے, انسان صبر نہیں کرتا, بالکل ہیسٹ ہے اس کی طبیعت میں. وہ جعلنا اللیل و نہارا آیتین, اور ہم نے رات اور دن کو دو نشانیاں بنائی. پھر آیتوں کی بات آئی کہ نشانی بنائی, کائی کی نشانی بنائی؟ یہ اللہ تعالی کی قدرت, وجود اور قدرت کی نشانی بنائی. بھائی تھوڑی دیر پہلے رات تھی, اب دن ہو گیا, تو کوئی سوچ ہی نہیں رہے کہ کائی کو ہو رہا ہے. یہ سب معلوم ہوا کہ یہ جو ارتھ کا گولا تھا, یہ گولا گھوم رہا ہے. سورج تو مشرق میں نکلا, مشرق سے نکلا مغرب کی طرف جا رہا ہے, لیکن زمین جو ہے مغرب سے مشرق کی طرف گھوم رہی ہے. تو ہم کو ایسا دکھ رہا ہے کہ سورج ادھر جا رہا ہے, لیکن یہ 13,000 کلومیٹر کا اتنا بڑا گولا یہ 15 بلین ایئر سے جو ہے گھومتے چلے جا رہا ہے. کبھی لیٹ نہیں ہوا. بھائی آج 22 سپٹمبر 2002 ہے, آپ 22 سپٹمبر کسی بھی سال لے لیجئے, سن سیٹ اور سن رائز کا یہی ٹائم تھا. کبھی ایسا نہیں ہوا, نہیں تھا وہ مورخ بانگ نہیں دیا بول کے سورج ذرا دیر سے نکلا ہوا, سوال ہی نہیں تھا. یعنی پریسیشن جو ہے اللہ تعالیٰ کا ہے. تو یہ کائی کی نشانی ہے کہ اتنے 14 لاکھ کلومیٹرز کا گولا ہے, ہائیڈروجن گیس جل رہی ہے. کب سے جل رہی ہے؟ 15 بلین ایئرس سے جل رہی. کیسا جل رہی؟ ہر سیکنڈ 5 بلین kg ہائیڈروجن جل رہا ہے. ہر سیکنڈ 5 بلین kg ہائیڈروجن جل رہا ہے, 15 بلین ایئرس سے جل رہا ہے. اور کب تک جلے گا نہیں معلوم. اس کی وجہ سے لائٹ اور ہیٹ ہمارے پاس آ رہی ہے. ہمارے گیس کے سلینڈر میں خالی 15 kg گیس ہوتی, 15 دن 20 دن میں ختم ہو جاتی. پھر منگاؤ آپ, یہ ختم ہی نہیں ہو رہی گیس, ایسا گیس کا سلینڈر ہے. تو یہ آیتوں پہ غور کرنے کا مطلب یہ ہے, یہ کیا پڑھائی لکھائی صرف پیٹ پالنے کے واسطے ہونا ہے؟ اللہ کے کلام کو سمجھنے کے لیے جو ہے آپ کی جو علم ہے وہ نہیں لگانے کا ہے. تو اللہ تعالیٰ نے یہ دو نشانیاں بتائی ہے کہ دیکھو ہم نے رات اور دن کو دو نشانیاں بتائی ہیں ہمارے وجود اور ہمارے قدرت کی. فمہونا آیات اللیل وجعلنا آیات النہار مبصرا, اور پھر ہم نے رات کی نشانی جو ہے اس کو مٹا دیا یا اندھیرا کر دیا, جو دکھی نہیں. کیسا نہیں دکھی؟ بھائی ادھر سے روشنی آ رہی ہے, یہ زمین ہے, یہ دن ہے, اس طرف رات ہے. کیوں؟ کہ زمین اوپیک ہے, لائٹ کو پاس ہونے نہیں دیتی. اگر زمین لائٹ کو پاس ہونے دیتی تو پھر دن رات کا سوال ہی نہیں پیدا ہوتا تھا. تو اللہ تعالیٰ نے زمین کو اوپیک بنایا, جیسا یہ کھمبا ہے, کھمبے میں سے لائٹ پاس نہیں ہوتی. تو یہ تمام قدرت ہے اللہ تعالیٰ کی. پھر اس کے لیے اور ایک مقصد کیا بتایا؟ لِتَبْتَغُوا فَضْلًا مِنْ رَبِّكُمْ وَلِتَعْلَمُوا عَدَدَ السِّنِينَ وَالْحِسَابَ, اور تم تاکہ تم اللہ اپنے پالنے والے کے فضل کی تلاش کرو اور پھر برسوں کی گنتی اور اپنا حساب رکھو. بھائی اگر یہ چاند سورج نہیں رہتے, دیکھیے چاند جو ہے کیلنڈر ہے, سمجھیے ذرا, چاند کیلنڈر ہے, سورج گھڑی ہے. آپ کسی بھی گاؤں میں چلے جائیے, میرا اتفاق ہوا تھا ہمالیاز میں رہنے کا, کوئی گھڑی نہیں, کوئی کیلنڈر نہیں, सूरज को देख के टाइम बोलते किसान, चांद को देख के जो है डेट बोलते महीने की, सीधी सी बात है। तो ये हिसाब किताब रखने के लिए अल्लाह ताला ने बताया, भाई ग्रेविटी संभाल रहा है, रोशनी दे रहा है, पानी बरसाने में जो है सूरज की मदद हो रही है। हाँ, अगर हीट नहीं होती तो पानी एवोपरेट नहीं होता, पानी एवोपरेट नहीं होता तो बादल नहीं बनते, बादल नहीं बनते तो बारिश नहीं होती। तो ये तमाम चीजों पर गौर करिए कि ये हमारी जिंदगी को मुमकिन बनाने के लिए अल्लाह ताला ने ये सब यहाँ किया है। और वह कुल शैन फसलना हो तफसीला, और हमने हर चीज तुमसे जो वाबस्ता है वो हर चीज को तफसील से बयान कर दिया है। अब अल्लाह ताला बोल रहे हैं कि तुमसे, देखिए कुल जब अल्लाह ताला के साथ आता है तो कुल के असली माने आते हैं, इन्ना अल्लाह अला कुल्ली शैइन खदीर, हर चीज पे खादिर। कुल जब मखलूक के साथ आता है तो वो मखलूक की मखलूक से वाबस्ता तमाम चीजों का माने आते हैं कि हर चीज को हमने तफसील से बयान कर दिया। कुरान ढूंढेंगे तो मिलेगा, जैसा बाज लोग बोलते हैं कुरान में है, अरे हैरत है भी हमारी नजर से नहीं गुजरा। भाई नजर डालेंगे तो नजर पर गुजरेगा ना, नजर ही नहीं डाले तो कैसा। अब ये बड़ी खास आयत है, ये 14वीं आयत है। यहाँ दो तीन मजामीन ऐसे हैं आए हैं कि यहाँ जरा काफी देर रुकना पड़ जाता है। वो कुल्ल इंसान अलजमना हूं तायरहू फी उनुखी, और हर इंसान के गर्दन में हमने उसका नसीबा लटका दिया। अब बाज लोगों ने नसीबा बोला, बाज लोग इसको अमालनामा बोले। वह नुखरिजु लहू यौमल कियामती किताबन यलखाहू मंशूरा, और कियामत के दिन हम एक रिकॉर्ड निकालेंगे जो उसको खुला हुआ पाएगा। इखरा भी किताबिक, और कहा जाएगा कि तू अपना रिकॉर्ड अपनी किताब खुद पढ़ ले। कफा भी नफसी कल यौमा अले का हसीबा, और तू अपने खिलाफ आज के दिन हिसाब लेना तू ही काफी है, ये रिकॉर्ड होगा। अब जरा इस पे जो है थोड़ी सी तफसील की जरूरत है। अब यहां देखिए, अब इस आयत का तर्जुमा जो है, आम तौर पे जो दो तर्जुमे हुए हैं उसका खुलासा ये है कि और हमने हर इंसान की तकदीर इसके गले में लगा दी है, एक तर्जुमा ये हुआ। एक तर्जुमा ये हुआ कि और हमने हर इंसान का आमाल नामा इसके गले में लटका दिया। तो अब ये आमाल नामे में और तकदीर में ये क्या मुनासिबत है, इंशाल्लाह हम अहादीस और कुरान की रोशनी में देखने की कोशिश करेंगे। अब इब्ने मसूद रज़ियल्लाहु ताला अन्हु से रिवायत है, एक लंबी हदीस आई है उसमें तकदीर के उन्वान में, उसमें ये बताया गया है कि जब बच्चा माँ के पेट में रहता है तो उसका अमल, उसकी मौत, उसका रिस्क, उसका बदकिस्मत होना यानी जहन्नुमी होना, या नेक किस्मत खुशकिस्मत होना जन्नती होना, सब लिख दिया जाता है। ये मुत्तफिका अलैह बुखारी और मुस्लिम की हदीस है। सोच के देखिए, क्या अमल करेगा लिख दिया गया, क्या रिस्क मिलेगा वो लिख दिया गया। एक करोड़पति साहब है, परहेज पे है, टमाटे का सूप खाली पीना उनको इजाजत है और कुछ भी नहीं खाते, करोड़ों से पैसा बैंक में, रिस्क लिख दिया उनका, कमाएंगा करोड़ों में, खाएंगा खाली पालक की भाजी, कोई मजे की चीज नहीं खाएंगा, सब ये खाए तो शुगर होती, वो खाए तो हार्ट खत्म होता, इस किस्म की बातें। तो अल्लाह ताला ने उसका अमल लिख दिया, क्या अमल करेगा, उसकी मौत का वक्त लिख दिया, उसका रिस्क लिख दिया, वो जहन्नुमी है वो भी लिख दिया, वो दोज़खी है वो भी लिख दिया। तो ये मुत्तफिका अलैह हदीस है, उसमें ये बात आ गई। फिर उसके बाद में हजरत आयशा रज़ियल्लाहु ताला अन्हा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि जिस शख्स ने तकदीर में कलाम किया इससे पूछा जाएगा, और जिसने कलाम न किया कियामत के दिन इससे न पूछा जाएगा। जो तकदीर को मान लिया उसे पूछा नहीं जाएगा। अब देखिए, हम मोमिन है, मुस्लिम है, हमको तकदीर पे ईमान लाना है तो हम तो तकदीर पे कलाम नहीं करेंगे। भाई मैं घर से निकला यहां आ गया, मेरी तकदीर में था मैं इसलिए यहां पहुंचा, तकदीर में नहीं रहता तो मैं नहीं पहुंचता था। तो जब कोई हरकत खत्म हो जाती है तो ये साबित हो जाता कि वो हरकत तकदीर में थी, और मैं जो प्लान करा था यहां आने का, मेरा प्लान तकदीर के मुताबिक था। फर्ज कीजिए मैं आता, रास्ते में एक जुलूस मिल गया, वो ऑटो बीच में फंस गई, निकल ही नहीं सका मैं, नहीं आया मैं, میرا پلان تو تھا آنے کا لیکن تقدیر میں نہیں تھا یہاں آنے کا. تو اب ہمارا جو ایمان ہے وہ یہ ہے کہ خلق, قرآن شریف کی سورہ فرقان کی دوسری آیت ہے, تو آیت کا آخری حصہ ہے خلق کل شئیم فقدرہ تقدیرا, اور اس نے ہر چیز بنائی, ہر چیز بنائی اور اس کی تقدیر لکھ دی, پروگرام ہے. دیکھیں ہم گھر بناتے پہلے پلان بناتے, سیدھی سی بات ہے. کوئی صاحب بولے صاحب میں گھر بنا رہا ہوں, اینٹا منگا لیا, جی کہاں, کہیں بھی پڑے رہتے کہیں بھی بنا دیں گے, کیسا بھی بنا دیں گے. آج تک نہیں ہوا نا ایسا. آپ ایک زمین خریدتے, میونسپل کارپوریشن میں پلان داخل کرتے, پلان کے مطابق گھر بناتے, نہیں بنائے تو آ کے توڑ دیتے ہوں گے. تو یہاں یہ تقدیر کیا ہے, پلاننگ ہے, اللہ تعالیٰ پلان کر رہے ہیں پورا, اور اللہ تعالیٰ کا پلان پرفیکٹ پلان ہے, پریسیشن ہے. جیسا آج 22 سپتمبر کا جو ہے جو سن رائز اور سن سیٹ ہے, یہ تقدیر ہے اللہ تعالیٰ کی. یقدر اللیل و نہار, سورہ مزمل یا سورہ مدثر میں بات آئی ہے کہ جو ہے اب انہیں کیسی تقدیر ہے, پریسیشن ہے اللہ تعالیٰ کی. تو اب یہاں یہ بات آ رہی ہے کہ جو جس نے تقدیر کو مان لیا, قیامت میں اس سے سوال نہیں ہوگا, نہیں پوچھا جائے گا کیا مقام ہے. دیکھیے اس کو غور کرنا ہے بار بار, جو تقدیر میں کلام کیا اس سے پوچھا جائے گا یہ کلام کرنے والے کون ہیں. تو بچوں کو بٹھا کے بول رہے ہیں میاں ہم فٹ پاتھ سے اٹھے تھے, سیلف میڈ ہے, آج جو اتنی جائیداد ہے, پراپرٹی ہے, یعنی اپنا بول رہا ہے میں ایسا کرا میں ویسا کرا, تو اس سے پوچھیں گے تو ایسا کیوں کرا, تو ایسا کیوں کرا, تو ایسا کیوں کرا. وہ بےچارا جو دبا ہوا ہے, جو بولا کہ یا اللہ میں وہی کرا جو آپ مجھ سے کروائے. تو اب اس سے معلوم ہوتا ہے کہ یہاں دو تین چیزیں جو نکلتی ہیں کہ قیامت کے تقدیر ہی اعمال نامہ ہے. ایک بات سمجھ میں آتی ہے مومن اور مسلم کے لیے, مشرک منافق کافر کے لیے نہیں, مومن اور مشرک کے لیے بات سمجھ میں آتی ہے کہ تقدیر ہی اعمال نامہ ہے. تقدیر کے خلاف کوئی نہیں جا سکتا, تقدیر اللہ تعالیٰ کا حکم ہے. جو عمل ہم کرتے ہیں, یہ جو عمل ہمارے لیے لکھ دیا گیا ہے وہی عمل ہم کرتے ہیں, اس سے حق کے بات ہوتی ہے. اب جو ایمان لایا وہ تو بولا اب فرض کیجئے مجھ سے پوچھے کیوں سمجھا رہا تھا تو قرآن بیٹھ کے, یا اللہ میاں آپ تقدیر میں لکھ دیے تھے, میری کوئی خاص اس میں تھا ہی نہیں, میرا دخل ہی نہیں تھا, میں مٹ گیا. جو تقدیر مانتا ہے اس کا میں مٹ گیا, میں کچھ ہوا ہی نہیں, آپ نے جو کروایا وہ کیا میں, اس سے کیا پوچھیں گے, کیا پوچھیں گے اس سے. انہیں بول رہا آپ تقدیر لکھ دیے تھے, اب یہ تقدیر کیا ہے. اب یہ بول رہے ہیں کہ بچہ ماں کی پیٹ میں رہتا یہ لکھ دیا جاتا, تو یہ مجھے میموری سمجھ میں آتی ہے, یہ انف جو ہے گردن کو جو بولتے ہیں, میموری پہ پورا لکھ دیا, تو میری جو یادداشت ہے, جو میری میموری ہے, معلوم ہوتا ہے کہ وہ تقدیر بھی ہے, اعمال نامہ بھی ہے. تو مومن اس میں بحث نہیں کرے گا, مومن تو یہی بولے گا کہ یا اللہ آپ نے جو کرا بس آپ کی رحمت سے میں جنت میں داخل ہوں گا, آپ تیار نہیں ہوئے تو میں جو ہے دوزخ میں جاؤں گا. سوال نہ دنیا میں میں آپ کے خلاف اٹھانا یا آخرت میں اٹھ سکتا ہوں. لیکن جو لوگ یہ سمجھتے ہیں کہ ہم کر رہے ہیں, میں کر رہا ہوں, میں ایسا کرا میں ویسا کرا, تو اس سے سوال ہوگا کہ تو کیوں کرا, ایسا کیوں کرا, ایسا کیوں کرا, ایسا کیوں کرا. تو اب اس یہ بیک گراؤنڈ کے بعد اب پھر یہ آیت کو ہم پڑھیں تو بات سمجھ میں آتی ہے کہ وہ کل انسان ہر انسان الزمنا ہوں تائر ہوں فی انوخی, اور ہم نے ہر انسان کی گردن میں اس کے گلے میں اس کی تقدیر یا اس کا اعمال نامہ لگا دیا ہے. وہ نخرجو لہو یوم القیامتی کتابا یلقاہ منشورا, اور قیامت کے دن ہم اس کو یہ ریکارڈ نکالیں گے جو اس کو کھلا ہوا پائے گا, اقرا کتابی کا, تو اپنا ریکارڈ خود ہی پڑھ لے, کسی کے پڑھنے کی بھی ضرورت نہیں ہے. کفا بی نفسک الیوم علیک حسیبا, تو اپنے خلاف تو خود ہی حساب لینا کافی ہے, دوسرے کیا حساب لیں گے, تیرا ہی ریکارڈ ہے نا یہ. دیکھیے بار بار بات آتی ہے کہ آج کمپیوٹر کی ایج ہے, آج میموری چپس کی بات ہوتی ہے, آج ویڈیو کیسٹس آڈیو کیسٹس کی بات ہوتی ہے, تمام چیزیں ریکارڈ ہو رہی ہیں. میری میموری پہ میرے اعمال, میرے پلاننگ, میرے خواب, میرے خیال, میرے تصورات, ہر چیز ریکارڈڈ ہے میری میموری پہ. قیامت کے دن اللہ تعالیٰ اگر میری میموری کا ڈسپلے کر دے, جیسا ویڈیو کیسٹ شادیوں کا دیکھتے بیٹھتے, कंप्यूटर स्क्रीन पे देखते बैठते, इस तरीके से अगर बता दें तो क्या मैं अपनी मेमोरी को, अपने रिकॉर्ड को, इखरा किताबी का पढ़ ले तू अपना रिकॉर्ड, क्या मैं अपनी मेमोरी को झुटला सकूंगा कि ये मेरी मेमोरी नहीं है? तो अल्लाह ताला ने इंतजाम कर दिया है। क्या इंतजाम किया है कि भाई दो फरिश्ते लगा दिए आमाल लिखने के लिए, मेमोरी साथ लगा दी, अल्लाह ताला को तमाम चीजों का इल्म है, गवाह बना दिया चौतरफ। तो सवाल यह पैदा होता है कि हम इतने टाइट बंधे हुए हैं कि हम हिल ही नहीं सकते। तो यहां इस बात की बात आ रही है, मनी तदा फइन्नमा यहतदी लिनफ्सी, और अगर कोई हिदायत पाता है तो वो अपने आप के फायदे के लिए हिदायत पाता है। देखिए, इन चीजों को दिल में उतारने की कोशिश कीजिए। मेरी हिदायत पाना मेरे अपने फायदे के लिए, मेरी हिदायत से किसी को फायदा नहीं होता, अपने फायदे के लिए हिदायत पाते हैं। वमन जल्ला फइन्नमा यज़िल्लु अलैहा, और अगर कोई गुमराह होता है, जन्नत के रास्ते से हटता है, तो फिर उसका नुकसान भी उसी के ऊपर है। अल्लाह ताला कोई कुछ नहीं बिगाड़ सकते। वला तज़िरु वाज़िरतुन विज़्रा उख़रा, और कोई बोझ उठाने वाला किसी और का बोझ नहीं उठाएगा, कोई बोझ उठाने वाला किसी और का बोझ नहीं उठाएगा। और वो जैसा बाज रिलीजियस लीडर्स बोल देते, हम है ना भाई वहां बोल देंगे, हम क्या बोलते हैं? मफ़हूम याद आता कि एक आदमी होगा, उसको एक अमल कम पड़ेगा जन्नत में जाने के लिए, हर एक से पूछेगा, कोई भी अमल देने के लिए तैयार नहीं होगा, नफ्सा नफ्सी का आलम होगा। तो वो सोचेगा कि भाई मेरे माँ बाप, मैं बीमार पड़ता तो रात भर नहीं सोते थे, इतने परेशान होते थे, चलो माँ बाप के पास जाके पूछेंगे। तो उस दिन माँ बाप भी बोल देंगे कि भाई माफ करना, हमको अपनी पड़ी है। तो कोई किसी का बोझ नहीं उठाएगा, कोई नहीं उठाएगा। तो फिर अब यहां तैयार हो जाइए, ये इस बात के लिए तैयार हो जाइए कि हम अपने ईमान और अमल के जिम्मेदार हैं। तो फिर मेहनत करना पड़ेगा। फिर मेहनत करने के लिए पहली चीज क्या करना, कुरान उठाइए, कुरान पढ़िए, कुरान समझिए, इस नियत से कि कुरान पे अमल करना है। कुरान को समझने के लिए हदीस समझिए, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत समझिए, चौथी किताब मत पढ़िए। ये तीन में जिंदगी गुजर गई तो बहुत खुशकिस्मत है, चौथी किताब में पढ़ के परेशानी में आए हम लोग। देखिए, मैं जिम्मेदारी से बोल रहा हूं, मुझे पूरी जिम्मेदारी है मेरे इस जुमले की कि हम कुरान छोड़े, हदीस छोड़े, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत छोड़े, इनको छोड़ के जो दूसरी किताबों को अपना लिए उसमें जो है इस्लाम से भटक गए। असल इस्लाम की स्पिरिट हमारे सामने, हमने हमारे बीच में नहीं रही। तो आज आप उठिए, पहला कदम यह है कि भाई कुरान उठाइए, अरबी समझ में नहीं आती, ऐसी जबान में तर्जुमा उसका पढ़िए जो समझ में आता है, इस नीयत से पढ़िए कि मुझे समझ में अमल करना है। देखिए, हम पैदाइशी मुसलमान कुरान सवाब के लिए पढ़ते, नौ मुस्लिम जो होता कुरान अमल के लिए पढ़ता, नया नया मुसलमान उन्हें बोलते कुरान पढ़ता। मैं आपको इससे पहले बता चुका हूं कि एक मैथ्स के प्रोफेसर हैं कनाडा के, 16 साल की स्टडी के बाद उन्होंने इस्लाम कबूल किया है और दो किताबें वो लिखे हैं, और उसमें उन्होंने बताया कि देखिए, मैं तमाम लोगों का इंटरव्यू लिया जो क्रिश्चियनिटी से इस्लाम की तरफ आए, उनसे पूछा कि वजह क्या थी, तो तमाम ने कहा कि हमने कुरान पढ़ के इस्लाम कबूल किया, चौथी दूसरी किताब का नाम नहीं लिया। पूरों का ये इनवेरिएबली स्टेटमेंट था कि हमने कुरान पढ़ के इस्लाम कबूल किया। फिर बहुत एक नया सर्वे किए, वो इस्लाम कबूल करने के बाद लोग पलट गए, वापस चले गए, तो उनके घरों पे गए, पहुंचे कि आप वापस क्यों हुए, तो उन्होंने कहा मुसलमानों की हरकतें देख के हम वापस हो गए। बिल्कुल इसी चीज को बर्नार्ड शॉ ने कहा था, इस्लाम इज द बेस्ट रिलीजन एंड मुस्लिम्स आर द वर्स्ट फॉलोअर्स, जो बात आई थी वही बात हर जगह आएगी। तो यहां ये बात हमारे जहन में रहना है कि कोई किसी का बोझ नहीं उठाएगा। वमा कुन्ना मुअज़्ज़िबीना हत्ता नबसा रसूला, और हम जब तक के रसूल ना खड़ा कर दें कभी किसी को जो है अजाब नहीं देते। क्या इंसाफ है अल्लाह ताला, हमें मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खड़े हुए थे, आज भी उनकी सुन्नत जिंदा है माशाल्लाह, ता कयामत इंशाल्लाह जिंदा रहेगी। अब इसको जिंदा करने के लिए आपको इल्म होना पड़ेगा ना, सुन्नत का इल्म होना पड़ेगा, तो आपको किताबें पढ़ना पड़ेगा। कौन सी किताबें? सीरत की किताबें पढ़ना पड़ेगा, अहादीस पढ़ना पड़ेगा, लोगों के ओपिनियंस नहीं पढ़ना है, कुरान और हदीस और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत पढ़ना पड़ेगा। तो रसूल तो खड़े हैं हमारे लिए, फिर हमको हुक्म दे दिया गया, सूरह आल इमरान की जो है दसवीं आयत में हुक्म दे दिया गया कि तुम बेहतरीन उम्मत हो जो इंसानों के लिए निकाली गई है, तुम लोगों को नेकी की तरफ बुलाते हो, बुराई से रोकते हो। ये हमारा इम्तियाजी निशान है अगर हम इलेक्शन में खड़े रहे, इम्तियाजी निशान। मुसलमान कैसा पहचाना जाए? बोले साहब वो तो मुसलमान है, वो नेकी की तरफ बुलाते हैं, बुराई से रोकते हैं। हमारा उल्टा निशान हो गया, हम बुराई की तरफ बुलाते हैं, नेकी से रोकते हैं, ये मामला हमारा हो गया। तो ये इन चीजों पे वापस आना पड़ेगा। अब देखिए ये आयत थोड़ी सी कॉन्ट्रोवर्शियल तर्जुमा इसका आया है, वो इजा अरदना अन नुहलिका खरियतन अमरना मुत्रफीहा फसखू फीहा फहक्का अलैहल खौलु फदम्मरना तदमीरा। और जब हम किसी शहर को हलाक करने की का इरादा करते हैं तो उनके जो खाते पीते लोग हैं उनको हुक्म देते हैं। अब देखिए कुरान से ये बात साबित है कि जैसा मूसा अलैहिस्सलाम फिरौन और उसके जो मलाह थे, जो चीफ्स थे, जो वीआईपीस थे, मूसा अलैहिस्सलाम उनके पास गए। अब यहां इसके बाद में फसखू, फ के माने अरबी लगत में उमूमन तो, इंग्लिश में सो, सो यानी तो उन्होंने नाफरमानी की, हमने हुक्म दिया तो इन्होंने नाफरमानी की। तो अब इसका मफहूम कुछ ऐसा निकलता, मेरे तर्जुमे में भी वैसी हो गया हो कि इसका मफहूम कुछ ऐसा निकलता कि हमने हुक्म दिया था तो ये खाते पीते लोग नाफरमानी करें। अब ये तदबीर और तकदीर हम सुन चुके हैं, अगर ये तकदीर पे आयत ले तो फिर ये तर्जुमा सही है, हमने हुक्म दिया था लिहाजा इन्होंने नाफरमानी की, नाफरमानी की और पकड़ के बायस हो। अब कोशिश के ऊपर अगर तदबीर के ऊपर इस आयत का तर्जुमा किया जाए तो कई लोगों ने, इसमें शम्स पीरजादा भी मौजूद हैं और फिर कई अंग्रेजी ट्रांसलेटर्स भी हैं, उन्होंने सो दे डिसोबेड के बजाय बट दे डिसोबेड करे, यानी हमने खाते पीते लोगों, जब किसी शहर को हम तबाह करने का इरादा करते हैं तो वहां के खाते पीते लोगों को हुक्म देते हैं मगर वो नाफरमानी करते, यानी हुक्म की नाफरमानी करते। अब ये कुरान है, अब ये फ के माने कौन समझाए हमको? अब हम ही अल्लाह ताला समझाए, गलती हुई तो माफ कर दे बस अल्लाह ताला। देखिए ये है तर्जुमा, तर्जुमे में जो गड़बड़ हुई, तर्जुमों में जो इख्तिलाफ हुआ, मैं आपको कई बताता हूं, 10 तर्जुमे उठाइए, 10 किस्म के तर्जुमे आपको मिलेंगे। भाई जो तर्जुमा करने वाले का जो बैकग्राउंड होता है वो बहुत काउंट करता है, कोई यूं समझा, कोई यूं समझा, और किसी की नीयत खराब नहीं थी उसमें। तो यहां ये बात दोनों तर्जुमे हम ले लें कि जब हम किसी गांव को हलाक करने की का इरादा करते हैं तो वहां के खाते पीते लोगों को हुक्म देते हैं, यानी हमारे अहकाम बेचते हैं मगर वो नाफरमानी करते हैं तो हम उनको हलाक कर देते हैं, एक तर्जुमा ये हुआ। एक तर्जुमा ये हुआ कि जब हम किसी शहर को तबाह करने का इरादा करते हैं तो वहां के खाते पीते लोगों को हुक्म देते हैं तो वो नाफरमानी करते हैं। तब जो भी जो चीज अपील करी और अल्लाह ताला जो सही बात है वो हम सबके दिलों में जहनों में बिठाए तो इनके ऊपर जो है तबाही मुस्तहक हो जाते हैं वो, तो हम उनको एक बड़ी बहुत बुरी तबाही के साथ तबाह कर देते हैं। वो कम अहलक ना मिनल खुरूनी निम्बाद नू, और नू अलैहि सलाम के बाद हमने कितने शहरों को जो है तबाह किया। वह कफा भी रब्बी का बिजुनूबी इबादी ही खबीरम बसीरा, और आपका जो पालने वाला है अल्लाह ताला है वो अपने बंदों के गुनाहों को जानने और देखने के लिए काफी है, और किसी गवाही की जरूरत नहीं है अल्लाह ताला को। वो बसीर भी हैं, खबीर भी हैं, दोनों खबर भी रखते हैं, इत्तला भी, न्यूज भी रखते हैं और देखते भी हैं। अब ये बड़ी खास आयत है, फिर मैं समझता हूं आज का हिस्सा जरा खत्म करना मुश्किल होगा। मन काना युरीदुल आजिला, जो इस दुनिया की ख्वाहिश करता है, जल्दी जाने वाली है दुनिया है, आखिरत तो हमेशा रहने वाली है, जो इस दुनिया की ख्वाहिश करता है, अज्जलना लहू फीहा मा नशाउ लिमन नुरीद, हम उसमें जो वो चाहता है, हम जो चाहते हैं और जिसके लिए चाहते हैं वो जल्दी उसको दे देते हैं। सुम्मा जालना लहू जहन्नमा यस्लाहा मज़मूम मधूरा, फिर उसके लिए जहन्नम मुकर्रर कर देते हैं और उसमें वो मलामत किया हुआ, ठुकराया हुआ दाखिल किया जाएगा। अब देखिए दो बातें आई, यानी जो इस दुनिया की जिंदगी की ख्वाहिश करते हैं, جو ہے یہی ہونا, پوری خواہش یہ ہے کہ یا اللہ یہی دے دے. دیکھیں جیسا ہماری فطرت ہے, ربنا آتینا فی دنیا حسنتوں و فی الآخرتی حسنتوں و قنا عذاب النار. اے ہمارے پالنے والے, ہم کو دنیا میں بھی بھلائی دے, آخرت میں بھی بھلائی دے, اور ہم کو دوزخ کی آگ سے بچا لے. اب ہم دعا مانگتے وقت فی دنیا کو انڈر لائن کرتے, ربنا آتینا فی دنیا حسنتوں, فی الآخرتی حسنت تو بعد میں دیکھیں گے. یہ ہماری سائیکالوجی, میری سائیکالوجی بول رہی. تو یہاں اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو جو اس دنیا میں ہر چیز چاہتا ہے اس کو ہم دے دیتے ہیں وہاں, لیکن آخرت میں جہنم ہوگی, ان کو جہنم ملے گا, اور اس میں ملامت کرتا ہوا, کوفت کھاتا ہوا, ٹھکرایا ہوا داخل کیا جائے. اب اس کی مثال حدیث سے لے لیجیے. اس سے پہلے بھی بات آئی کہ قرآن کو قرآن سے سمجھیے, قرآن کو حدیث سے سمجھیے. اگر نہیں بات آئی سمجھ میں تو پھر علماء کی تفاسیر میں چلے جائیے. قیامت کے دن, جو حدیث کا مفہوم آ رہا ہے, قیامت کے دن سب میں پہلے جن کو لایا جائے گا حساب کے لیے وہ شہید ہوگا. اللہ تعالیٰ اپنے احسان اس شہید پہ جتائیں گے, بولیں گے میں نے تجھ کو یہ 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 دیا, تو نے کیا کیا. تو وہ شہید کہے گا کہ یا اللہ میں تیری راہ میں شہید ہوا. اللہ تعالیٰ کہے گے کہ تو کذاب ہے, جھوٹا ہے, تو شہید اس لیے ہوا کہ لوگ تجھے بہادر کہیں, اور لوگوں نے تجھے بہادر کہہ دیا. اس کو گھٹنوں کے منہ کے بل گھسیٹو اور جہنم میں لے کے جا کے ڈالو. شہید کا مقام دنیا میں مل گیا اس کو. دیکھیے دنیا میں مل گیا, سر کا خطاب ملا, لارڈ کا خطاب ملا, جنگ کا خطاب ملا, دولہ کا خطاب ملا, دنیا میں مل گیا. آپ کیا لینے آپ. دیکھیے بعض خصوصاً مڈل ایسٹ وغیرہ میں بعض گھر دیکھ کے ایسا خیال آتا تھا کہ اللہ تعالیٰ اگر پوچھے بھی کیا لینے آئے, دنیا میں سب مل گیا نا تمہارے, بڑے بڑے گھر, ایئر کنڈیشنز لگے ہوئے, بڑے بڑے لانس, چھ چھ گاڑیاں, چار چار بیویاں, اور کیا. تو اب یہاں یہ بات سمجھ میں آتی کہ شہید کا یہ معاملہ ہو, اور ایک دوسرا لایا جائے گا عالم حاری, اسے پوچھا جائے گا, اپنے احسان اللہ تعالیٰ جتائیں گے, بولیں گے تو کیا کیا. تو بولے یا اللہ میں تیرے لیے علم حاصل کرا, تیرے لیے قرآن پڑھا. تو بولے تو علم اس لیے حاصل کیا کہ لوگ تجھے عالم کہیں, اللہ بس رہے. تو جھوٹا ہے, دنیا میں لوگوں نے تجھے عالم کہہ دیا, تو تیرا اجر مل گیا, نا انصافی نہیں ہے, اس کو منہ کے بل گھسیٹو اور دوزخ میں ڈالو. عالم بھی گیا, شہید بھی گیا, عالم بھی گیا, سخی لایا جائے گا, اس سے وہی معاملہ ہوگا. لیکن تیری راہ میں خیرات کیا, تو بولے تو جھوٹا ہے, تو خیرات اس لیے کیا کہ لوگ تجھے سخی کہیں, اور نا انصافی نہیں ہوتی وہاں, لوگوں نے کہہ دیا تجھے سخی, تجھے مل گیا تیرا ریوارڈ دنیا میں, ڈالو اس کو منہ کے بل گھسیٹو اور جہنم میں ڈالو. تو اب یہ دیکھیے کہ یہ دنیا کا اجر ہے. ہم دیکھیے سمجھنے کی کوشش کیجئے, شہید کی, عالم کی اور سخی کی دین کے عنوان میں کوشش ہوئی تھی, دین کے عنوان میں کوشش تھی, لیکن دل میں یہ بات تھی کہ میری شہرت ہو. نعرے میت کے ساتھ جا رہے ہیں, فلانے صاحب امر ہیں, فلانے صاحب امر ہیں, چلو ہو گیا اصول ہو گیا, کیا سخی تھے صاحب, کیا ہے دل کی کیفیت, کیا ہے. ایک صحابی شہید ہوئے جنگ میں, مجھے نام یاد نہیں ہے کیونکہ میں پریپئر نہیں کیا تھا, ایک دم ذہن میں آ گئی. کسی نے آ کے رسول اللہ صلی اللہ علیہ وسلم سے کہا کہ فلانے صحابی شہید ہوئے, آپ نے کہا کہ جا کے معلوم کرو, مجھے وہ دوزخیوں میں بتائے گئے ہیں. تو خیر لوگ گئے جا کے معلوم کرے, تو معلوم ہوا کہ آپ کے جسم پہ اتنے زخم آئے تھے کہ آپ برداشت نہیں کر کے خودکشی کر لیے. سوچیے یہ اتنی باریکی, ہم سمجھ رہے ہیں جنت مفت میں مل جائیں گی, ریڈکشن سیل چل رہا, ہم کو بھی مل جائیں گے, چلو میاں وہ گڑبڑی میں رش میں گھسیں گے دھکل دیں گے, ویسا نہیں ہے معاملہ. وہ ہر ایک کا حساب کتاب ہوگا, وہ گیٹ پاس ہونا پڑے گا, عمال نامہ گیٹ پاس کیسا بتانا پڑے گا, کدھر جا رہے ہیں, تو فرشتے ہیں وہ, دیواروں کے اندر سے دیکھتے ہیں ان لوگ. آپ کفل لگا کے دروازے کو سوئے تو ملک الموت نہیں آئیں گے, ایسا کوئی سوال نہیں ہے. وہ ہاسپٹلوں میں بھی پھرتے رہتے ہیں, چوکی دار سب رہتے. تو بات یہ سمجھنے کی ہے کہ یہاں اللہ تعالیٰ بول رہے ہیں کہ اگر تم دنیا میں چاہو گے تو ہم دنیا میں دے دیں گے, لیکن آخرت میں جہنم ہوگی. تو اس طریقے سے حدیث سے قرآن سمجھایا گیا, اتی اللہ و اتی و رسول. بغیر حدیث کے قرآن کیسا سمجھیں گے آپ؟ یہ جو منکر حدیث ہیں ان سے پوچھیے آپ, بھئی یہ صحیح بخاری مسلم کی حدیث ہے, تو اب بالکل بات کلیئر سمجھ میں آ گئی کہ قرآن کی آیت کو حدیث سے اس طریقے سے جو ہے جہاں جہاں رسول اللہ صلی اللہ علیہ وسلم نے سمجھایا ہے اسی سے سمجھنا ہے, کوئی اور بات بیچ میں نہیں لانا ہے اس کے. وہ من اراد الآخرہ وسعى لها سعیہا, اور جو جس کا یعنی جس کا ارادہ آخرت میں حاصل کرنا ہوتا ہے اور وہ پھر اس کے لیے کوشش بھی کرتا ہے وہ ہوا مومن, اور وہ مومن بھی ہے, شرط ہے. اب وہ اکثر لوگ پوچھتے صاحب وہ ایمان نہیں لائے مگر بڑے اچھے آدمی ہیں, دیکھیے صاحب انہوں وضو نہیں کرے مگر نماز بڑی اچھی پڑھاتے رہے, تو نماز نہیں ہوتی نماز, بغیر وضو کے نماز نہیں ہوتی, بغیر ایمان کے اجر نہیں ہوتا, کنڈیشن ہے. میں بولا صاحب میرا گھر نظام کالج کو لگا ہوا ہے, بالکل بازو میں کلاسز اٹینڈ کر سکتا ہوں, میں کو ایم اے میں آتا ہوں میں. آپ بی اے تو کرو, کنڈیشن ہے اس کا, آپ بی اے پاس کریں گے تو ہر چیز کا کنڈیشن ہے. تو یہاں کنڈیشن یہ ہے کہ کوئی آخرت کا ارادہ کرائے, آخرت کی نیت کرائے اور پھر اس کے سالہ اس کے لیے کوشش کیا ہے, یہ جو کوشش کرنا چاہیے اور وہ مومن ہے. اولائی کا کانا سائیوہم مشکورا, یہی وہ لوگ ہیں جن کی کوشش ایکسپٹ کی جائے گی, مانی جائے گی. دیکھیے بات سمجھیے, دنیا کے لیے کوئی کوشش کرا تو اس کو ایکسپٹ نہیں کریں گے, آخرت کے لیے کوئی کوشش کرا ہے اور مومن ہے ایمان ہے اس میں تو اس کی کوشش جو ہے ایکسپٹ کیا جائے کی جائے گی. کلن نمدو ہاؤلائی و ہاؤلائی من عطائی ربک وہ ماں کانا عطا ربک محظورا. کیا خاص آیت ہے, ہم دونوں کی مدد کرتے ہیں, آپ کی شان ہے, ہم دونوں کی مدد کرتے ہیں, جو دنیا میں چاہتے ہیں ان کی بھی مدد کرتے ہیں, جو آخرت میں چاہتے ہیں ان کی بھی مدد کرتے ہیں, اور آپ کے پروردگار کی عطا سے بخشش سے اور آپ کے پالنے والے کی بخشش رکی بھی نہیں ہے, کنفائنڈ نہیں ہے کہ ہم صرف مومن کو دیں گے, بڑے براڈ مائنڈیڈ ہیں ہمارے, ایسے نیرو مائنڈیڈ نہیں ہے. ارے فرعون کو بادشاہ بنائے سو ہے, میں رہتا تو ٹکڑے کر کے پھینک دیتا تھا فرعون, اگر میرے پاس میں رہتی بات کہ میں تیرے کو بادشاہ بنایا اور تو خدا خدائی کا دعویٰ کر رہا, تو اپنے آپ کو رب بول رہا ہے, میرے علاوہ کون الہ ہے پوچھتا ہے, میرے علاوہ کون پالنے والا ہے پوچھتا ہے, تو خیمہ بنا کے پھینک دیتا تھا میں اگر مجھے اگر استطاعت رہتی تھی. یہ اللہ تعالیٰ کی شان ہے کہ اس کو بادشاہت دیا, ایسے لوگوں کو بادشاہ. تو یہاں اللہ تعالیٰ بول رہے ہیں کہ دیکھو دنیا میں اجلت کرنے والوں کی بھی ہم مدد کرتے ہیں, آخرت میں کوشش کرنے والوں کی بھی مدد کرتے ہیں. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کروڑ پتی تھے, ایسا نہیں ہے کہ اسلام قبول کریں گے تو فقیر ہو جائیں گے. آج بھی اللہ کا فضل ہے, اسلامی ممالک میں چلے جائیے آپ, سعودی عربیہ, کویت, دبئی وغیرہ چلے جائیے, کھاتے پیتے ہیں, اللہ کا فضل ہے. تو یہاں دیکھیں یہ جو بعض لوگ ایسا مشہور کر دیے ہیں, ایسی باتیں مشہور کر رہے ہیں کہ میاں ادھر اسلامی زندگی ایکسپٹ کرے اور ادھر غربت گھیری. دیکھیں بات یہ سمجھنا ہے کہ یہاں قرآن کی آیت ہے کہ ہم دونوں کی مدد کرتے ہیں, دنیا میں حاصل کرنے والے جو لگے ہوئے ہیں ان کی بھی مدد کرتے ہیں, آخرت میں جو چاہتے ہیں ان کی بھی مدد کرتے ہیں, اور آپ کے پروردگار آپ کے پالنے والے کی جو عطا ہے بخشش ہے وہ رکی ہوئی نہیں ہے. انظر کیف فضلنا بعضہم علی بعض, دیکھو ہم کس طرح بعض کو بعض پر فضیلت دیے ہیں. اور کرو پھر ایک بات معلوم ہوئی کہ فضیلت آپ دیے ہیں, ہم نہیں دیے. اب ہم بٹھا کے بچوں کو سمجھاتے, دیکھو میاں ہمارا ایک کلاس میٹ تھا, میٹرک تک پڑھا, وہ ریلوے میں چلے گیا, وہی فورمین کا فورمین رہ گیا. ہم پڑھے لکھے ایسا کرے, کہاں کا ہم پڑھے لکھے, یہاں سیدھی بات آ رہی, انظر کیف فضلنا بعضہم علی بعض, ہم نے بعض کو بعض پہ فضیلت دی. تم کون ہوتے ہو, آپ سمجھ رہے کہ ڈگری سے ہوتا تو اللہ تعالیٰ مڈل ایسٹ کے دروازے کھلا کے بتا دیے کہ جو لوگوں کو انگلش بھی اب تک برابر نہیں آتی وہ بھی جو ہے آتے ہیں چار چار فلیٹاں خرید کے چلے گئے, اور یہاں کے جو بڑے بڑے عہدوں پہ رہے وہ بےچارے چھتری بھی نہیں خرید سکے ریٹائرمنٹ بینیفٹس میں. دیکھیے یہ بات سمجھنا ہے, یعنی اللہ کا فضل یرزق من یشاء بغیر حساب, جس کو چاہتے ہیں بے حساب دے, युजिल्लु मैयशा और यही मैयशा, जिसको चाहते हैं गुमराही में डाल देते हैं, जिसको चाहते हैं हिदायत देते हैं, जिसको चाहते हैं इज्जत देते हैं, जिसको चाहते हैं जलील करते हैं। कौन सी चीज आपके हाथ में है? तो अल्लाह ताला बता रहे हैं कि देखो ये हम जो है ऊंचाई नीचाई पैदा किए हैं। वलल आखिरत अकबर दरजात वो अकबर तफजीला, और आखिरत जो है रैंक्स और दर्जात के लिहाज से और फजीलत के लिहाज से बहुत बड़ी है आखिरत। ये कुछ भी नहीं है दुनिया, कई जगह पे ये बात है कि तमाम लोग जो जमा करते हैं उससे बेहतर आखिरत है। आखिरत के लिए कोशिश, देखिए झगड़ा यही है हमारा, हम जितना वक्त दुनिया की कोशिश में गुजारते हैं उतना वक्त अगर आखिरत की कोशिश में गुजार दें तो इंशाल्लाह जन्नत पक्की हो जाती है। आप अपने लाइफ में देखिए, ये तमाम सुनने के बाद थोड़ा सा हम एनालिसिस करें। एक साहब से मैं ऐसी बात आ गई, एक पर्सनल बात आ गई, क्या करना भाई वक्त नहीं मिलता। बोला भाई देखिए, आप जितनी देर टीवी देखते उतनी देर दीन की किताबें पढ़ लीजिए, सूरत छोटी होगी, मेरी भी छोटी होगी। जाहिर है ये हम लोगों का एक कॉमन हमारा बन गया है मसला। हम बोल रहे हैं कि वक्त नहीं है, वक्त क्यों नहीं है आपके पास? प्रिफरेंस नहीं है, वक्त बहुत है। मैं कोई मेरे साथ के कोई साहब का एक्सीडेंट हुआ था तो वो बोले, मैं मिलने गया तो बोले कि साहब मैं वो रोशन चिराग फतेह मोहम्मद जालंधरी साहब का जो कुरान का तर्जुमा है वो ख़त्म कर दिया गया। मैं बोला हजरत पैरों पे चल रहे थे जब बोले तो नहीं सुने, अल्लाह मियाँ टांग तोड़ के लिटाए तो जब खत्म कर। देखो ये फजल हो गया है, ये नहीं होता तो तुम कुरान नहीं खत्म करते थे। तो यहां ये बात हमारे समझ में आने का है कि ये हमारे असल एम आखिरत होना है। दुनिया मीन्स है, आखिरत एंड है। दुनिया जरिया है, आखिरत मंजिल है। हम दुनिया को एंड बना लिए, दुनिया को मंजिल बना लिए, जो कुछ होना यही होना, यही होना और अभी होना, अभी होना, सबर भी नहीं है। क्या दुआएं मांग रहे कबूल नहीं हो रहे, कब से मांग रहे बोले। तो ये हम लोगों की, तो अल्लाह ताला बोल रहे हैं कि देखो आखिरत जो है बहुत अहम चीज है। और ला तजल मा अल्लाह इलाहन आखरा फतखदु तखदु उदा मज़मूमन मखज़ूला, और फिर अल्लाह ताला के साथ किसी और इलाह को मत मानो, मत बनाओ किसी और को इलाह, कि तुम मलामत करते हुए बेसहारा बैठ जाओ। एक बात है, देखिए अगर हम अल्लाह के साथ किसी और को इलाह माने, अल्लाह के अलावा किसी और को सुप्रीम अथॉरिटी माने, सुप्रीम अथॉरिटीज में कौन कौन है? मलाइक को मानते हैं, बस जिन को मानते हैं, सूरज चांद को मानते हैं, सब में बड़ा जो बैठा हुआ है वो अंदर है अपनी अना, इन्होंने अपनी ख्वाहिशों को अपना इलाहा बना रखा है, ला इलाहा इल्लल्लाह, वो भी खत्म हो गया। तो बात ये समझना है कि देखो अल्लाह के साथ किसी और को अथॉरिटी मत मानो, सिर्फ अल्लाह को अथॉरिटी मान के जिंदगी गुजारो अगर आखिरत होना है, वरना क्या होगा, तुम मलामत करते हुए बेसहारा बैठ जाओगे, फोर सेकंड छोड़ दिया जाएगा, कोई तुम्हारे पुकार पे नहीं आएगा अगर तुम दूसरे को, ये शिर्क हो जाएगा, कुफर हो जाएगा अगर तुम अल्लाह के सिवा किसी और को अथॉरिटी माने। कुछ को देख सकते हैं यहां रोक देंगे क्योंकि मैं बीच में अगर रोक दूं तो वैसे कुछ अहादीस के भी मजामी मजमून आज का। हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब इंसान मर जाता है तो इसका अमल खत्म हो जाता है, अलबत्ता तीन तरह के आमाल ऐसे हैं कि इनका सवाब मरने के बाद भी मिलता रहता है। एक ये कि मरने से पहले सदक़े जारिया कर जाए, दूसरा ये कि ऐसा इल्म छोड़ जाए जिससे लोग फायदा उठाएं, तीसरा ये कि नेक औलाद जो उसके लिए दुआ करे। तो बात समझ में आती कि भाई आप किसी गरीबों के महल्ले में कोई बोरवेल खुदवा दिए और लोग वहां से पानी पी रहे हैं, जब तक पानी पीते रहेंगे इंशाल्लाह आपको अजर मिलेगा उसका। दीनी किताबें कुछ ऐसी छोड़े जिससे लोगों को फायदा हुआ, जब तक लोग पढ़ते रहे और दीन पे कायम रहे उसके जरिए, तो उसका जो है अजर आपको मिलता रहेगा। और साले औलाद, देखिए अरबी उसकी ये आई है, वलदिन सालिहन यदू लो, और साले औलाद जो माँ बाप के लिए दुआ करते रहे, दुआ करते रहे। اب یہاں علماء تشریح میں یہ بات بتائے ہیں کہ اولاد کو صالح بنانا آپ کا کام ہے, آپ کا ذمہ ہے, آپ ان کو قرآن حدیث وغیرہ پڑھانا. وہ ہمارے پاس کیا ہے, وہ دعوت آئی کیا ہے, ختم قرآن ہے صاحب, اس کے بعد قرآن نہیں پڑھتا ہوں. بچہ بھی سمجھتا قرآن ختم ہو گیا, لڈو کھا لیے, پھولا پہن لیے, لوگ آئے مبارکباد دیے چلے گئے, اس کے بعد قرآن کو ہاتھ میں لگاتا, ختم قرآن ہو گیا. تو یہ ہم لوگوں کا, تو صالح اولاد کون ہوگی, جو جس وہ اولاد پہ جو ہم محنت کیے ہیں کہ ان کو قرآن حدیث سیرت وغیرہ پڑھائیں, تو اس کی وجہ سے یہ صالح ہوئی ہے, تو ہمارا انویسٹمنٹ ہو گیا اولاد, جیسا بور ویل خدا انویسٹمنٹ ہو گیا, کتابیں لکھے محنت کا انویسٹمنٹ ہو گیا, اس طریقے سے اولاد پہ محنت کرے قرآن حدیث اور سیرت سکھانے کی, وہ بھی انویسٹمنٹ ہو گیا. تو ایسی اولاد جب ہمارے لیے دعا کرے گی تو انشاءاللہ جو ہے اس کی دعا قبول ہوگی, اعمال نامے میں جو ہے یہ باتیں لکھی جائیں گی. اس کے بعد کی دوسری حدیث ہے, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کہتی ہیں, میرے پاس ایک عورت اپنے بچیوں کے ساتھ کچھ مانگنے کے لیے آئی, تینوں بھوکی تھی, اس وقت میرے پاس ایک کھجور کے سوا کچھ نہ تھا. رک جانا, طبیعت چاہیے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی بیوی, ان کے پاس ایک کھجور کے علاوہ کچھ بھی نہیں تھا, وہ بھی خیرات میں دے دیے. دیکھیے دو دو بڑی چیزیں آ رہی ہیں, ایک تو دیکھیں ہیڈ آف دی اسٹیٹ ہیں یہ رسول اللہ صلی اللہ علیہ وسلم, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی جب روایت آتی ہے تو یہ مدنی مدینے کی حدیث ہے, تو مدینے میں رسول اللہ صلی اللہ علیہ وسلم واز ناٹ اونلی دا ریلیجیس ہیڈ بٹ آلسو دا پولیٹیکل ہیڈ, دا ہیڈ آف دی اسٹیٹ, گورنر جنرل جس کو بولیں گے آپ, ان کی بیوی کے پاس ایک ہی کھجور ہے, اور پھر ان کی طبیعت ایسی ہے کہ وہ ایک کھجور بھی خیرات کر دیے اپنے لیے نہیں رکھے, سوا کچھ ایک کھجور کے سوا کچھ نہ تھا, وہی میں نے دے دی, اس نے کھجور کے دو حصے کر کے اپنی بیٹیوں کو دے دی, خود اس میں سے کچھ نہ کھایا, دے دی, وہ بھی بھوکی تھی, بچیوں کو کھلا دی, پھر وہ چلی گئی. اس کے جانے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے تو میں نے آپ صلی اللہ علیہ وسلم سے اس کا ذکر کیا, آپ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص ان بچیوں کے امتحان میں ڈالا گیا اور اس نے ان کے ساتھ اچھا سلوک کیا تو بچیاں اس کے لیے جہنم سے اوٹ بن جائیں گی. دیکھیں یہ سوسائٹی پہ کمنٹ ہے, ہمارے پاس بچی بولتے ہی جو ہے کچھ عجیب, ہمارا ماحول کچھ عجیب تماشے کا ہو گیا, بچی بولتے ہیں ایک عجیب قسم کے لوگوں کی کیفیت ہو جائے, بیٹے بولے تو بہت خوش ہو جائے, شادیوں میں دکھ کیا رہتا, دولے والے او ہو پورے سینے نکلے ہوئے رہتے, پیچھے سوراخ ہو جانے دو, مگر پورے دولے والے, وہ دولن والے بےچارے گڑوں میں پڑے ہوئے بالکل. یہ تو یہاں فضیلت کس کو مل رہی ہے, فضیلت بچیوں والوں, کیونکہ ان کو یہ سوسائٹی کی وجہ سے اس قسم کی چیزیں سہنی پڑتی ہیں. تو اس کی تشریح میں عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے, جس شخص نے تین لڑکیوں یا تین بہنوں کی سرپرستی کی, انہیں تعلیم و تربیت سے آراستہ کیا, ان کے ساتھ رحم کا سلوک کیا, یہاں تک کہ وہ جوان ہو گئی, اس کے بعد ان کی شادی کی, تو ایسے شخص کے لیے اللہ نے جنت اپنے اوپر واجب کر لی. اس پر ایک آدمی نے پوچھا اگر کسی کی دو ہی لڑکیاں ہوں تو, آپ صلی اللہ علیہ وسلم نے جواب دیا دو لڑکیوں کی سرپرستی, تعلیم و تربیت اور گھر والی بنانے پر بھی یہی اجر ہے. ابن عباس رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ اگر کوئی ایک لڑکی کے بارے میں پوچھتا تو آپ صلی اللہ علیہ وسلم یہی جواب دیتے. آگے اسی حدیث میں یہ ٹکڑا بھی ہے کہ ایک لڑکی کے ساتھ بھی ایسا کرنے کے واسطے جنت واجب ہو جاتی ہے. جس شخص سے اللہ تعالیٰ نے ان کی دو بہترین چیزیں لے لی تو اس کے لیے جنت واجب ہو گئی. لوگوں نے پوچھا دو بہترین چیزیں کیا, سے کیا مراد ہے, آپ صلی اللہ علیہ وسلم نے بتایا اس کی دو آنکھیں مراد ہیں. یعنی بعض وقت دیکھیے وہ میں سمجھتا ہوں کہ وہ اس حدیث کا کچھ لامبی حدیث سے ٹکڑے لیے گئے ہیں, تو اس میں یہ مضمون بھی آ گیا کہ اگر اللہ تعالیٰ کسی کی بینائی لے لیتا ہے تو اس پہ جو ہے جنت واجب ہو جاتی ہے. تیسری حدیث ہے یہ, اس سلسلے میں اور ایک اس کی تشریح جو ہے یہ ہے کہ ایک اور حدیث بروایت ابن عباس رضی اللہ تعالیٰ عنہ کا ترجمہ یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جس کے یہاں بچی پیدا ہوئی مگر اس نے اسے زندہ دفن نہیں کیا اور نہ حقیر جانا اور نہ لڑکوں کو اس پر ترجیح دی تو اللہ تعالیٰ ایسے لوگوں کو جنت میں داخل کرے گا. یہ بخاری, लड़कियों में, फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की भी लड़कियां ही बची। देखिए कोई ये बात समझने की कोशिश कीजिए कि ये आज भी हो रहा है, आज भी ऐसी बात हो रही है कि वो फीटस ही खराब कर देते हैं। देखिए अल्ट्रासाउंड में लड़की है और जो है वो हमल साखित करवा दिए, ये गलत बात है, बिल्कुल ही जो है गलत बात है। तो यहाँ हमको सबक लेना चाहिए। तकदीर पे जिसको ईमान है उसको शादी का क्या क्या कई की परेशानी समझ में नहीं आती, जब होने का है होगी, जहाँ होने का है होगी, ये सिर्फ आजमाइश की बात है। भाई बच्चा पढ़ा, जब जहाँ नौकरी मिलना है मिलेगी उसको, बच्ची पैदा हुई उसकी जहाँ जितना पड़ेगी पड़ेगी, जितना जहाँ शादी होना है उसकी शादी होगी। अल्लाह ताला पर अगर ईमान और भरोसा हो तो वही कराते हैं, आप कौन होते कराने वाले। आप समझने की कोशिश कीजिए कि बिलावजह शैतान इस कस्म की बातें डाल के हमारे रवैये खराब कर दिया बच्चियों के साथ। ये बच्चियों का एहतमाम है, ये जो है अहादीस खास तौर पे इन लोगों के लिए आई है। ये आखिरी हदीस आज की, अब्दुल्लाह बिन उमर रजी अल्लाह ताला अन्हु कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला जब किसी बंदे को कुछ लोगों पर इख्तदार बख्शता है, हाँ वो थोड़े हों या ज्यादा, तो क़यामत के दिन अल्लाह ताला इस बंदे से लाजिमन हिसाब लेगा कि अपने मातहत लोगों पर अल्लाह का दीन जारी किया या अल्लाह के दीन को इन पर जारी करने में बेपरवाही बरती, यहाँ तक कि आदमी के अपने मखसूस अहले खानदान यानी बीवी बच्चे और दूसरे जेरे किफालत मुतालिकीन के बारे में पूछ होगी। अब हम लोगों का क्या है, अर्रिजालु खव्वामूना अलन निसा, जिनको थोड़ी बहुत अरब भी आती फौरन ये रख लेके बोलते, घरों में ढागा डाल, आपको मालूम है बोले मर्द औरतों पे कायम किए गए हैं। क्या के वास्ते कायम किए गए? दीन इंप्लीमेंट करने के वास्ते कायम किए गए। रिस्क तो दे रहा ना उन्हें, जितना देना है अनपढ़ लोगों को भी करोड़ों कमाने लगवा रहा, उसका क्या है भाई। अमेरिकन लेबर देखिए, वहां का लेबर, हमारे बहुत से लोग ऐसी काम कर रहे हैं वहां जाके, उन्हें आया तो सूटेड बूटेड आता, आपके पास सूट के वास्ते सिलाई को पैसे नहीं है आपके पास, आप होंगे डेप्यूटी डायरेक्टर अपने उसके, आप पटलून सिलाने के वास्ते आपके पास पैसे नहीं है। तो सवाल ये पैदा होता है खवामूना अल निसा का मतलब क्या है, मर्द औरतों पे कायम किए गए, काय के वास्ते कायम किए गए, उसके बाद की आयत आया क्योंकि ये कमाते हैं, ठीक है, लेकिन यहाँ ये बात ये समझ में आती कि इसलिए कायम किए गए कि घरों में दीन इंप्लीमेंट करें। दीन इंप्लीमेंट करना घर में किसकी जिम्मेदारी है, सदर खानदान की जिम्मेदारी है। तो ये क़यामत के दिन पूछ होगी। देखिए इससे पहले भी बड़ी एक टचिंग हदीस, मुझे रिवायत याद नहीं है, किसी तकरीर में सुना था मैं कि क़यामत के दिन एक औरत को के बारे में हुक्म दिया जाएगा कि इसको दोज़ख़ में डालो, वो औरत पलटेगी और पलट के अल्लाह ताला से पूछेगी कि क्यों, तो बोले तू इस्लाम पे नहीं चलती थी इसलिए। तो वो औरत गिला करेगी कि मैं जब बच्ची थी तो मेरे बाप ने नहीं बताया इस्लाम क्या है, मैं जब जरा बड़ी हुई तो मेरे भाई ने नहीं बतलाया, जब मेरी शादी हुई तो मेरे शौहर ने नहीं बतलाया, और जब मुझे बच्चे हुए तो मेरे बेटे ने नहीं बतलाया कि इस्लाम क्या है। तो हुक्म होगा इसको रोक लो, ये चारों को दोज़ख़ में डालो। देखिए वो बात अपने पे लगाई, आज हमारे जो साथी गैर मुस्लिम हैं वो अगर कहें कि साहब हमको इस्लाम मालूम ही नहीं था, ये लोग तो हमारे से भी गए हुए थे, कि उनको डालेंगे हमको डालेंगे। देखिए सीधी सी बात है, सिंसियरली सोचने की बात है, सिंसियरली सोचने की बात। मैं तो अक्सर मिसाल ये देता हूं कि भाई फर्ज कीजिए कि कोई गैर मुस्लिम हमारे साथी बाहर गए और लोग पूछे कि साहब आपके साथ मुसलमान होते हैं, आप में और उनमें क्या फर्क है। मैं समझता हूँ लोग काफी देर सोचेंगे कि फर्क कुछ समझ में ही नहीं आता, फर्क क्या है भाई, कोई फर्क नहीं। फिर सोचेंगे बोले हाँ हाँ गोश्त खाते, सॉरी याद आया गोश्त खाते, हाँ और एक एक शादियां बड़े हंगामे के होते हैं लोगों, और वो ईदों में जो है खर्जे लेके नए कपड़े पहनते हुए। तो यहां जो बात आ रही है कि खानदान की तरबियत का जिम्मा सदरे खानदान पे है, उस तरीके से हमारे जितने मुतालिकीन हैं इस्लाम पहुंचाना हमारा जिम्मा है। अगर वो कल के दिन खड़े रह गया और बोला कि साहब ये तो बिल्कुल हमसे गए गुजरे थे, तो फिर हम क्या जवाब देंगे। तो पूछ, तो इंसाफ की बात तो ये है कि पूछ हमसे होगी। तो ये अहादीस में ये बात समझ में आती कि हम ये कोशिश करें कि हम जिन जिन को असर कर सकते हैं अपने ईमान और अमल से
ان کو قرآن کا پیغام پہنچائیں، رسول اللہ صلی اللہ علیہ وسلم کا پیغام پہنچائیں۔